उज्यालो 90 नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट नमस्कार। उज्यालो 90 नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट हरेक मंगलबार र शुक्रबार राति 9:15 बजे कार्यक्रम श्रुति सम्वेक प्रसारण हुन्छ। कार्यक्रम श्रुति सम्वेकमा हामी वरिष्ठ साहित्यकारहरूका उत्कृष्ट गद्यहरू वाचन गर्दछौं। श्रुति सम्वेकको मंगलबारको श्रृंखलामा हामी विगत 5 श्रृंखलादेखि सरूभक्तको उपन्यास समय त्रास्तीको वाचन सुन्दै आएका छौं। आज यस उपन्यासको 6 श्रृंखला हामी सुन्छौं। 262 पृष्ठ रहेको यो उपन्यासको केही अंशहरू हामी पूरै वाचन गर्दैनौं। 2058 सालमा पहिलो पटक प्रकाशित भएको समय त्रास्तीको 6 श्रृंखला अब अगाडि वाचन हुन्छ। स्वास्नीको रूपमा यो मेरो अन्तिम रात अन्तिम अवसर हो। स्वास्नी फेरि चाक्लो खाटको आफू सुत्ने भागपट्टि आई अनि लोग्नेप्रति अति घृणा पोख्न चयन गरिएका वस्तुहरूमध्ये पहिलो वस्तु यानि गरुङ्गो फलामे गरालो दुवै हातले समाती। गरालो समातेर उचाल्दा उचाल्दै स्वास्नीलाई अपार महान अहम शक्तिको बोध भइहाल्यो। कुनै डरले होइन, अति घृणाको गतिशक्तिले उसको शरीर झमझमायो। त्यही झमझमलाई शौर्यपूर्वक अनुभूत गर्दै उसले निवर्तमान बन्न इच्छुक लोग्नेलाई अनुहारमा हेरिरहे। सुसुप्त ज्वालामुखी पड्क्यो, भुइँचालो भयो। स्वास्नीले उचालिएको फलामे गरालोलाई पूरै उचाली, घृणाशक्तिलाई पूरै प्रयोग गरी लोग्नेको टाउकोमा बजारी। इतिहासमा प्रत्येक व्यक्तिको झैं लोग्नेको रगत पनि रातै रहेछ। स्वास्नीले देखे, मान्छेको इतिहासमा धोका दिने र विश्वासघात गर्नेहरूका रगत त कालो हुनु नि, मान्छेको इतिहासमा छलकपट र बेइमानी गर्नेहरूका रगत त कालो हुनु नि, मान्छेको इतिहासमा अन्याय र अत्याचार गर्नेहरूका रगत त कालो हुनु नि। स्वास्नीले आवेशपूर्ण आवेगमा र त्यसको ठिक उल्टो सम्वेगमा विचार जस्तो केही गरी अनि झटपट गरालोलाई भुइँमा राखेर लोग्नेको सुरुवाल फुकाली। मन्त्री हुने जोग परेर हो कि त्यस दिन बिहानदेखि लोग्नेले दौरा सुरुवाल लगाइराखेको थियो। कुनै पौराणिक कथाकी भीमकाय राक्षसनी झैं वा भूतप्रेत कथाकी भूतिनी झैं वा आधुनिक कथाकी निरशंस प्रतिशोधी हत्यारिनी झैं भएर उसले फेरि पनि सस्तो र कृत्रिम अट्टहास गरिन, सट्टामा साह्रै दामी र अकृत्रिम मुस्कान छरी अनि पूर्ण विश्वासपूर्वक सोचिरहे। उसले लोग्नेलाई आवेगले मारिन, विवेकले मारी। आवेगमा विवेक हराइन, विवेकले आवेगको उपयोग गरी मात्र। त्यही अहम सन्तुष्टिमा रहलपहल आवेगहरूलाई पनि विदाई गर्दै उसले गम्भीरतापूर्वक आफ्नो अति घृणाका अभिव्यक्तिहरूलाई हेरी। रगतै रगत आहालबीच टाउको फुटेको अत्यन्त विभत्स शरीर, अत्यन्त विभत्स मुर्दा शरीर। तर विभत्सता किन यति सुन्दर हुन्छ? यदि विभत्सता सुन्दर नहुने भए न कुरुक्षेत्रको युद्ध हुन्थ्यो, न वाटरलूको युद्ध हुन्थ्यो, न नाजी ग्यास च्याम्बरहरू बन्थे, न हिरोसिमा नागासाकीमा अणुबमहरू खसालिन्थे। विभत्सताहरू सुन्दर नहुने भए सुन्दरताहरू जम्मै विभत्स भन्थे। स्वास्नीले जीवनको भयानक विभत्सतालाई स्वयं घोषित स्वतन्त्र नारीत्वले असाध्य सुन्दर माने। त्यसपछि रगत लतपतिएर छोपिएका हातका रेखाहरूलाई बुढी औलाहरूले कोट्याउँदै सम्पूर्ण दुःख पीड़ा आघात र तनावहरूबाट विमुक्त सुखद प्रशान्तिको अनुभूति गर्दै सुत्ने कोठाभित्रै जोडिएको बाथरूममा गई साबुन पानीले हात धोई वास बेसिनमा पानी रातो भई खेल्दा मजा माने। जीवन मजा हो, मजा मान्नै पर्छ, चाहे बुद्ध भएर चाहे लुत्तो कनाएर। उसले सोच्छु भनेर सोचेन, त्यत्तिकै अनुभव गरी। पानीमा हातहरू रगड्दा रगड्दै तातिएपछि उसले वास बेसिनको धारो बन्द गरी पानी जम्माई नुहाउने ठाउँ यानि बाथटबको धारो खोली। रगतका छिर्का लागेको गाउनसहित जम्मै लुगा फुकालेर बाथटबभित्र पसी हतारमा केस पकाउनु बेचिएछ त्यो उसले अर्को हतारमा सम्झी अनि फुकाई। नागबेली परेर टाउको पछिल्तिर ओर्लेका केश राशिलाई सोहोरेर अघिल्तिर ल्याउँदै उसले पानीमा कुच्चो लगाई। मज्जा आयो, मज्जा माने। नगर ऊ पूरा आधा घण्टासम्म बाथटबमा बसी। जीवनमा पहिलोपल्ट बाथरूमको ढोकाना लाएर चिसो पानीले उसले उसको अस्तित्व चिसिँदै गयो, तर अस्तित्वको अस्तित्व त चिसियो न तातियो। उसले दिमागका सोचाइहरू जम्मैलाई विदाई गरिरहे, उसले हृदयका भावनाहरू जम्मैलाई विदाई गरिरहे। उसको दैनिक अस्तित्व यानि जिउ उसले चाहे जति मजाले चिसिएपछि ऊ बाथटबबाट बाहिर आई, भुवादार तौलियाले जिउ पुछी, अनि जीवनमा पहिलोपल्ट नै बाथरूमबाट नाङ्गै निस्की। उसलाई पटक्कै लाज लागेन, किनभने त्यो सुहाग रात थिएन, हत्याको रात थियो, बन्धनको रात थिएन, मुक्तिको रात थियो। सुत्ने कोठामा आएपछि उसले आलमारी खोली, मन परेका लुगाहरूलाई काम चलाउ ढंगले केस राशि टलाई, त्यसपछि एउटा सानो सुटकेसमा केही लुगा नगद र गहनाहरू राखी। आलमारीको सुरक्षित कुनामा जतन गरिराखेको मुनावदनबाट उसले लोग्नेको उही पहिलो तथा अन्तिम प्रेमपत्र निकाली, अनि कुनै दुःख वा शोक नमनाइकन त्यसलाई चुहारेर च्यातेर भुइँमा फाले। प्रेमपत्रका टुक्राहरू भुइँमा छरिँदा उसलाई जीवनमा सँगालिराखेका सपनाहरू छरिए झैं लागेन। त्यस विशेष नभए महत्वपूर्ण समयमा आफ्नै हातबाट मारिएको लोग्नेलाई कुनै भावले हेर्न सकिन्थ्यो, तर उसले हेरिन। आखिर उसले क्रान्ति गरेकी थिए, कुनै बहुला कुकुर मारेकी थिइन। त्यसमाथि उसलाई यो ऐतिहासिक अहम चेतना छँदै थियो, अवश्यम भावी विजयका महान मुक्ति युद्धहरू मात्र प्रतिशोधका कारवाही हुँदैनन्। उसले सुटकेस बन्द गरी, नआत्तिकन घडी हेरी, रातको 1:30 बज्दै रहेछ। नआत्तिकनै उसले पजेरोको होइन व्यक्तिगत नम्बर प्लेट भएको गाडीको साँचो खोजी, त्यो सधैँ झैँ सिरानीपट्टिको सानो ड्रयरमा थियो। साँचो समातेर उसले रगतको आहालमा मुर्दा सुतेको लोग्ने साइनो भर्ने मान्छेलाई हेरी, नआत्तिकनै, मलाई अफसोस छ तिम्री अर्की स्वास्नी भविष्यमा स्वास्नी बन्द भन्दा पहिले नै वर्तमानमै विधवा भई। चाहेकी भए उसले कति पनि अफसोस नमानी भन्न सक्थे, तर भनिन। यस्ता नाटकीय संवाद बोल्नका लागि उसले लोग्ने मारेकी थिइन। उसलाई महान क्रान्तिपछि महान यात्रा थाल्नु थियो, महान यात्रा थाल्दा आत्तिनुहुन्न तर ढिलाउनु पनि त हुन्न। ऊ मुर्दा लोग्नेलाई कुनै समय नदिएर आलमारी भएतिरै आई, सुटकेस समाए, अनि सुत्ने कोठालाई अन्तिम विदाईको भावपूर्ण आँखाले हेर्दै नहेरी ढोकाको चुकुर खोलेर बाहिर निस्की। नोकर्नी फूल बैठक कोठामा होइन, भान्सा कोठासँगै जोडिएको सामानहरू राख्ने कोठा स्टोर रूममा सुत्थी। त्यसरी उसलाई बैठक कोठा छिचोलेर बर्याङ ओर्लन, घरको मूल ढोका खोल्न, ग्यारेजको ढोका खोल्न र गाडीमा सुटकेस राख्न केही पनि गाह्रो परेन। यसपछि पनि उसलाई घरभित्र जान, छोराहरूलाई छातीमा च्यापेर पालै पालो ओसार्न केही गाह्रो परेन। त्यसरी ओसार्दा छोराहरू बिउजेलान् कि भन्ने डर थियो, तर बिउजेनन्। जेठो छोरालाई उसले गाडीको पछिल्लो सिटमा सुताएर राखी, कान्छो छोरालाई अघिल्लो सिटमा सुताएर राखी। यसपछि पनि फेरि एकपल्ट, जुन जीवनमा अन्तिमपल्ट नै हो, ऊ घरभित्र पसी, अनि छोराहरूका लुगाहरू, जुत्ता मोजाहरू र ओढ्ने रगहरू सबैलाई एउटै पोको पारेर ओसारी। गाडीभित्र उसले त्यो पोको फुकाई, छोराहरूलाई रग ओढाई, अन्य कुराहरू त्यत्तिकै गाडीको पछिल्लो सिटमा राखी। ऊ आफ्ना कामहरूदेखि पूर्ण रूपले सन्तुष्ट भई। त्यही उपलक्ष्यमा उसले आकाशको जुनलाई हेरी, तर आफूलाई धरतीको जुन भने सम्झिन। अब एउटै काम शेष रह्यो, फाटक खोल्नु। ऊ काम चलाउ ढंगले टहलाउँदा टहलिन छोडेका केश राशिलाई टहलाउँदै फाटकतिरै लागि, र जीवनको नयाँ फाटक खोल्ने उत्साहमा घरको पुरानो फाटक खोली। क्वर्र ढोकाका फलाम र तीन पाताहरू कराए, बाटोमा कता कता भुस्या कुकुरहरू बोके। चकमन्न रातको सन्नाटामा यी आवाजहरू चर्को सुनिए पनि नोकर्नी फूलको कान छेड्न सक्ने खालका थिएनन्। त्यसैले ऊ ढुक्कै गरी फर्केर गाडीसम्म पुगी, गाडीको चालक सिटमा बसी, ढोकाहरू लगाई, अनि गाडी चलाएर ग्यारेजबाट निकाली, पटाङ्गिनी तिरैबाट मोडी, सधैँभरिका लागि फाटक पार गरी। उसले चाहेकी भए गाडीबाट निस्केर फाटकका दुई पाखा जोडेर फलामे अङ्कुश लाउन सक्थे। उसले चाहेकी भए वाङ्ग खोलिएको फाटक बीच उभिएर त्यो घरलाई अन्तिमपल्ट हेर्छु भनेर हेर्न सक्थे, जहाँ उसले प्रेम विवाह गरेपछिका झण्डै एक दशक स्वास्नी वर्षहरू बिताएकी थिए। उसले चाहेकी भए सुख मन गरेर दुःख अनुभव गर्न सक्थे। उसले चाहेकी भए दुःख मन गरेर सुख अनुभव गर्न सक्थे, तर उसले चाहिन। ती स्वास्नीकालीन वा अवशिष्ट स्वास्नीकालीन कुराहरू थिए। अब ऊ कसैको स्वास्नी थिइन, छोराहरूकी आमा मात्रै थिए, र महान क्रान्ति गरेर जीवनको महान अभिनव यात्रामा जाँदै थिए। रातभरको यात्रामा जुन निश्चित रूपले आउने दिनहरूको यात्रा थियो, उसले हिसाब लाइन देशमा कति किलोमिटर दूर पार गरियो। तर जब सूर्य उदायो, उसले आफ्नो देशका जम्मै सीमान्त रेखाहरू हराई। देशका सीमान्त रेखाहरू पृथ्वीको भूगोलभन्दा बढी हृदयको भूगोलमा कोरिन्छन्। हृदयमा देशका सीमान्त रेखाहरू हराएपछि ती पृथ्वीको भूगोलमा कहाँ पाइन्छन्। जीवनमा पहिलोपल्ट देशका सीमान्त रेखाहरू हराउँदा उसलाई दुःख भएन, सुख भएन, दुःख हुने त कुरै आएन। सीमान्त रेखाविहीन प्रदेश, साँघुरो खोज प्रदेश, नो म्यान्स ल्यान्ड अर्थात् मान्छे रहित भूमि। अतीतको कुरा थाहा छैन, वर्तमानमा यो कुनै देशको इलाका होइन, मात्र कुमारित्वको बन्जर भूमि। संसारको सबभन्दा गहिरो खोज भएको देशबाट यात्रा गर्दा गर्दै बाटाको हुस्सु चिरेर गाडीको यान्त्रिक रफ्तारले ऊ छोराहरूलाई निद्रा काटिएर भ्युजेको देख्छ। गन्तव्य टाढा छैन, ऊ आश्वस्त हुन्छ। मम्मी हामी कहाँ जाँदैछौँ? लामो यात्रामा। कस्तो लामो यात्रा मम्मी? नयाँ खालको। छोराहरू दङ्ग परे, उनीहरूले बुझेनन् राति घरमा सुतेर बिहान गाडीमा कसरी बिउजिन सकिन्छ। तर बिउजी त हाले। उनीहरूले आफूहरूलाई धेरै बेर उदेक मान्न दिएनन्, कारण जे परेको भए पनि नडराई बस्न साथमा मम्मी माने, आमा छँदै थिए। जेठो छोरो कान्छोसित कोची बस्न अघिल्लो सिटमा आयो। आमा चाहिँले कुनै आपत्ति जनाएन। घना जङ्गल बीचको कच्ची बाटो अबाटोमा थियो। आमा चाहिँका सतर्क आँखाहरू बाटो पहिलाउन व्यस्त थिए। चेतना भने गाडीलाई सकेसम्म कम्ती उफार्न व्यस्त थियो। अन्ततः घना जङ्गलका क्रमशः होचिँदै र पातलिँदै गएका रुखहरूका अन्तिम पङ्क्ति नागेपछि कतै ठाउँ नसरी बसेको गन्तव्य आइ नै पुग्यो। साँगुरो खोज प्रदेशमा पहाडहरू जम्मै नाङ्गा रहेछन्। कता कतै राता र धेरै काला रहेछन्। यस्तो किन भयो उसले सोचिन। ऊ अनुभव गर्न सक्थे मनमा हरियाली छ भने मरुभूमिमा पनि गुराँस फुल्छ, सत्य सधैँ हरियो हुन्छ। मम्मी भोक लाग्यो भनेर छोराहरूले नकराइकन जब रुन्चे मुख पारे, आमा चाहिँको सातो पुत्लो गयो। उसले गाडी घ्याच्चा रोकेर सोची। उसले भोकको बारेमा त सोच्दै सोचिनछ, पेटको बारेमा त सोच्दै सोचिनछ। महान क्रान्तिको उपलक्ष्यमा उसले भोक र पेटको अस्तित्व बिर्सेर भूल गरेछ। तर यसलाई कति सानो वा ठूलो भूल मान्ने, ऊ चिन्तामा परे। छोराहरूले दोस्रोपल्ट पनि भोकको रुन्चे घोषणा गरेपछि ऊ गाडीबाट ओर्ली। साँगुरो खोज प्रदेशमा मान्छेहरू र गाडीहरू टनाटन थिए, तर त्यहाँ कुनै पसल थिएन। यताउति तम्बुहरू पनि टाँगिएका थिए, तर ती कुनै पनि होटेल थिएनन्। मान्छेहरू आआफ्नो समूहमा थुनिएका देखिन्थे। अपरिचयभन्दा बढी त्यहाँ अरू कुनै परिचयको साइनो थिएन। त्यसैले कसैसित पनि छोराहरूको लागि खानेकुरा माग्न सक्ने परिस्थिति थिएन। ऊ राम्रै फसादमा परी। माया, त्यही बेला कसैले उसलाई बोलायो। आश्चर्यपूर्वक ऊ पछाडि फर्की। ए सागर, तिमी पो? उसले खुसी लुकाएन। हेर न, हतारमा खानेकुरा ल्याउनै बिर्सेछु। छोराहरू भोकै छन्, के गर्ने होला? खानेकुरा मैले भोकिराखेको छु, त्यही बाँडी चुडी खाउँला। मेरो सात छोरीहरू पनि छन्। सागरले दुःख लुकाएन, त्यो ढुङ्गा चाहिँ तैरियो अनुहारमा। अनि सरिता खोइ त तिम्री स्वास्नी? उसले सोधी खुसीमा दुःख नदेखेर। मैले उसलाई मारिदिएँ, सागरले भन्यो सजिलै। ऊ छक्क परे, तर छक्क परेको प्रतिक्रिया आँखाले बाहेक मुखले व्यक्त गरिन। उसले बुझिहाले, लोग्ने मारी छोराहरूलाई लिई ऊ भागे झैँ स्वास्नी मारी छोरीहरूलाई लिई ऊ भागेको रहेछ। कस्तो अचम्म, उसले सोची। तर अचम्म उसलाई जीवनसाथी भनिने एकअर्काका लोग्ने र स्वास्नी मारिएकोमा लागेन, संजोगको यो भेटमा लाग्यो। तिमीले सरितालाई क्षमा दिन सकेनौ? आफ्नो प्रेमका लागि तिमीले पीडा र दुःख सहन सकेनौ? उसले सोधी निकै उत्साहपूर्वक। जबसम्म मैले उसलाई प्रेम गरेँ तबसम्म मैले सबै दुःख र पीडाहरू सहेँ। प्रेम अनन्त हुन्छ, तर अनन्तको अनन्त हुँदैन। उसले अनन्तका सबै सीमाहरू पार गरेपछि मैले थाहा पाएँ प्रेमको लासबाट घृणाले जन्म धारण गरेछ। तर साकर, तिमी मेरो पीडादायक समयका बुद्ध थियौ। सबै बुद्ध र यसुहरू दुःख र पीडाहरू हुन्। दुःखमुक्ति र पीडामुक्तिहरू जम्मै भ्रम हुन्। जब मान्छेका दुःख र पीडाहरूले अस्तित्वलाई नाग्न थाल्छन्, सबै बुद्धहरू बोधि ज्ञानसँगै मर्छन्। सबै यसुहरू ईश्वरीय ज्ञानसँगै मर्छन्। सबै कृष्णहरू गीता ज्ञानसँगै मर्छन्। घृणा मेरो प्रेम हो। यदि प्रेम मेरो घृणा थिएन भने अनि तिमी यहाँ किन? अनुमान गर्न सक्दैनौ र? उसले भने। सक्छु, अवश्य सक्छु। लोग्नेको हत्या गरे होइन? होइन, मैले मेरो प्रेमको हत्या गरेँ, उसले उत्तर दिए। पुरै साँचो होइन, तर छोडिदेऊ यस्तो कुरा, फर्गेट इट। अहिले तिमी छोराहरूका साथमा छौ, म छोरीहरूका साथमा छु, र सबै भोकाइरहेका छन्। सम्झन लायकका कुरा जम्मा यति छन्। एकैछिन है भनी राखेर सागर हिँड्यो, प्रतीक्षाको प्रतीक्षा बिना। उसले हेरी मात्र रहे। सागर मान्छेहरूको भिडमा हरायो र मान्छेहरूको भिड चिर्दै देखा पर्यो गाडीमा। भिड चिर्दा उसले एकपल्ट पनि हर्न बजाउन मन पराएन। व्यक्तिगत नम्बर प्लेटको गाडी सामु रोकियो छेउ नलागेर छोराहरूले छोरीहरूलाई देखे छोरीहरूले छोराहरूलाई देखे पछि गाडीबाट उत्रेपछि तिनीहरूले परिचय गर्नमा भन्दा पाउरोटी र केकहरू टोक्नमा बढी रुचाए यहाँ जति मान्छेहरू छन् सबै हत्यारा हुन् सीमान्त रेखाविहीन खोज प्रदेशभित्र असीमान्त आँखाहरू डुलाउँदै उसले सोधे उत्साहपूर्वक मलाई थाहा छैन सबै हत्यारा हुन् वा होइनन् तर मलाई थाहा छ सबै घिनाह हेटर्स भने हुन् सागरले भन्यो कठोर विश्वासपूर्वक तिनीहरू कता जाँदै होलान् उसले सोधि फेरि उत्साहपूर्वक सायद उतैतिर जता तिमी र म जाँदैछौ तिमी कता जाँदैछौ सागर उत्साहमा पुरै उत्कण्ठा पनि थपियो व्यक्तिगत पाराको सागरले उत्तर दियो म त्यस्तो भूमिको खोजीमा यात्रा गर्दैछु जहाँ घृणाको पूजा हुन्छ जहाँ घृणालाई प्रेम गरिन्छ मेरो यात्रा घृणाको महान यात्रा हो मेरो लागि घृणा क्रान्ति हो उसले भने म क्रान्तिलाई घृणा गर्छु उसले भन्यो किन किनभने क्रान्तिहरू सबै प्रेमका लागि हुन्छन् राष्ट्रका लागि प्रेम मानवताका लागि प्रेम समानताका लागि प्रेम प्रेमको नाममा हुने यस्ता सबै कथित क्रान्तिहरू घृणायोग्य छन् कुनै पनि युगमा प्रेमका क्रान्तिहरूले प्रेमलाई प्रेम सिद्ध गरेका छैनन् यथार्थमा प्रेम घृणा हो र घृणा नै प्रेम हो दुनियाँमा प्रेम गर्न योग्य सबै कुरा घृणा गर्न योग्य हुन्छन् आई हेट ब्लडी रिभोल्युसन चिन्ता गरेर होइन चिन्तन झैँ के गरेर सागरले भन्यो उसले सोची ऐतिहासिक एवं व्यक्तिगत तवरले सागरका कुरा गलतभन्दा बढी ठिक छन् तब उसको क्रान्ति के क्रान्ति थिएन एक तुच्छ भ्रम थियो उत्साह र उत्कण्ठाहरूमा ऊ पुरै सेलाई माने उदास भई के भयो सागरले सोध्यो मैले सोचेँ अनि अनुभव पनि गरेको थिएँ कि मार्नु क्रान्ति गर्नु हो तर माया तिमीले जे गर्यो त्यो क्रान्ति थिएन त्यसभन्दा बढी थियो मोर देन रिभोल्युसन क्रान्तिभन्दा बढी कार्य गर्न सफल भएकोमा मेरो बधाई छ घृणाहरूको बधाई सागर मुस्कुरायो पहिलोपल्ट अनुहारको ढुङ्गा फोर्दै र हात दाहिनेपट्टिको अघि बढाउँदै धन्यवाद धेरै धेरै धन्यवाद उसले सजल मुस्कान छर्दै हात मिलाई मलाई यस कुराको अत्यन्त ठूलो आवश्यकता थियो सागर हातमा जुन मिलाइएको थियो स्पर्शानुभूतिको आत्मीय दबाव परेपछि सागरको अनुहारको ढुङ्गा अरू फोडियो पक्का अनेपाली पारामा हातहरू मिलाइसकेपछि त्यस अनेपाल भूमिमा उनीहरूले आफ्नो सोचाइ वा सपनामा पनि नितान्त नयाँ र मौलिक इतिहास जन्माए जुन इतिहासभन्दा बढी थियो मोर देन हिस्ट्री क्रान्तिभन्दा बढी तब नै सफल हुन्छ यदि इतिहासभन्दा बढीको अस्तित्व हुन्छ भने कार्यक्रम श्रुति सम्वेगमा हामीले अहिले सुनिरहेको सरूभक्तको उपन्यास समय त्रास्तिको वाचन हो यसको बाँकी अंश केही बेरमा वाचन हुनेछ उज्यालो सुन्दै गर्नुहोला कार्यक्रम श्रुति सम्वेक तपाईँ अहिले उज्यालो 90 नेटवर्क काठमाडौँसँगै इलाम एफएम रेडियो ताप्लेजुङ झापाको एफएम मेचिट्युन्स र बिर्ता एफएम धरानको विजयपुर एफएम भोजपुरको रेडियो चोमलुङमा एफएम सिन्धुलीको रेडियो सहारा खोटाङको हलेसी एफएम दोलखा जिरीको रेडियो हिमाली बर्दिवासको रेडियो दर्पण सर्लाहीको रेडियो एकता रौतहटको नुनथर एफएम रामेछापको रेडियो तीनलाल नुवाकोट एफएम हेटौँडा एफएम चितवनको रेडियो चितवन र रेडियो अर्पणमा पनि सुनिरहनु भएको छ त्यसै गरी फलेवासको रेडियो पर्वत दमौलीको रेडियो भानुभक्त रूकुमको रेडियो सिस्ने गुल्मीको रेडियो रेसुङ्गा पोखराको रेडियो तरंग बागलुङको रेडियो सार्थी एफएममा पनि श्रुति सम्वेक सुन्दै हुनुहुन्छ रेडियो प्युठान दाङको रेडियो मध्यपश्चिम कपिलवस्तुको रेडियो बुद्ध आवाज कैलाली टिकापुर र गुलरियाको फुलबारी एफएम दाङको रेडियो प्रकृति एफएम भेरीको रेडियो कोवलपुर सल्यानको रेडियो राप्ती सुर्खेतको रेडियो भेरी दैलेखको ध्रुवतारा एफएम जुम्लाको रेडियो कर्णाली र कालीकोटको रेडियो नयाँ कर्णालीबाट पनि अहिले एकैसाथ श्रुति सम्वेक प्रसारण भइरहेको छ श्रुति सम्वेकमा हामी आज सरूभक्तको उपन्यास समय त्रास्ति सुनिरहेका छौं यसको बाँकी अंश अब सुन्छौं छोराहरू छोरीहरूलाई पाएर छोरीहरू छोराहरूलाई पाएर नयाँ साथीका रूपमा खुसी दिए छोराछोरीका वनभोजयुक्त मानसिकता र खेलहरूबाट बाबुआमा लाभान्वित थिए उनीहरूले अर्थात्मा स्वतन्त्रता पाइरहेका थिए तर त्यो ऐतिहासिक स्वभाव माने प्रकृति अनुरूप उपयोग गरिएन उनीहरू विचार र चरित्रमा इतिहासभन्दा बढी थिए इतिहासको हत्या गरेर उनीहरूले इतिहासको अर्थी बोकिरहनन् धेरै बेर जब मान्छे रहित भूमिमा जहाँ मान्छेको विशाल भिड जमिसकेको थियो ऐतिहासिक जुनले चमक हराउन थाल्यो। उनीहरू छोराछोरीको हात समातेर आफ्ना गाडीमा सुत्न गए। उनीहरूलाई थाहा थियो आवश्यकता मात्रामा सुतेपछि उनीहरूले नयाँ भूमितर्फको एक महान पैदल यात्रा गर्नुपर्नेछ जहाँ घाम जुनहरू ऐतिहासिकभन्दा बढी उदाउने आशा गरिन्छ। मध्यमा मान्छे रहित भूमि र नयाँ भूमि कुनै पनि प्रकारको बाटो थिएन। बिहान सबेरै दायित्व विनिमयमा ऐतिहासिक सूर्य उदायो। मान्छे रहित भूमिमा सबै मान्छे उठे, जो कारहरूमा, बसहरूमा, ट्रकहरूमा, टेम्पोहरूमा, रिक्साहरूमा, मोटरसाइकलहरूमा, टाँगाहरूमा, बग्गीहरूमा, तम्बुहरूमा र नाङ्गा भुइँहरूमा सुतेका थिए। जब सागर र उसका छोरीहरू नेपाली नमस्कारको विरुद्ध अङ्ग्रेजी गुड मर्निङ भन्न आइपुगे, ऊ छोराहरू सहित गाडीबाट बाहिर आए। छोराहरू र छोरीहरू एक आपसमा मिसिए अनि गाडीहरू बीच लुकामारी खेल्न दगुरे। ऊ सागरलाई हेर्दै आत्मिक मुस्कुराई अनि ठूलो संख्यामा मान्छेहरूलाई यात्रा आरम्भ गर्न तयार भइरहेको देखि। त्यहाँ धेरै राष्ट्र, धेरै धर्म, धेरै जाति र धेरै वर्णका मान्छेहरूलाई देखि ऊ हिजो रातिभन्दा आज बढी छक्क परे। धेरै संरचनाका धेरै मान्छेहरू, सबै इतिहासबाट स्वतन्त्र, इतिहासभन्दा बढी भूमितर्फको यात्रामा प्रस्थान गर्न अति उत्सुक। उसले आफ्नो ध्यान विशेष गरी आइमेहरूमा केन्द्रित गरी, जसमध्ये प्रायः सबै तरुणी थिए, केहीका त बालबच्चा पनि थिए। तुरन्त उसले बुझिहाले उनी दुनियाँको एकमात्र वीराङ्गना आइमै होइन जसले स्वतन्त्रताको युद्ध लडेकी थिए र जितेकी थिए। ऊ झण्डै झण्डै प्रथम थिए, तर प्रथम नै होइन। यस वैचारिक अन्तर्बोधले उसलाई कति पनि उदास पारेन, किनभने उसको अस्तित्वको अस्तित्वमा ऊ घृणा गर्ने आइमाईका रूपमा पूर्ण एकलासमा परित्यक्ता बन्न अभिशप्त थिइन भन्ने सन्तुष्टि प्रमाणित भएको थियो। ऊ सही विश्वको गलत स्वास्नी मान्छे थिइन। कि हामी सँगसँगै हिँडौँ? सागरले उसको विचार रोक्ने बल प्रयोग गरी सोध्यो। ए हुन्छ, ऊ मुस्कुराई बिना घृणा र दुःख। यदि मान्छेहरू एकअर्कालाई घृणा गर्दैनन् भने उनीहरू घृणालाई प्रेम गर्ने साथी बन्न सक्छन्। के म ठिक भन्दैछु? ठिकभन्दा बढी भन्दैछौ, सागर हाँस्यो र आनन्दित भई मध्यम गतिमा। त्यही बेला छोराछोरीहरू उनीहरूतर्फ आए, आफूहरूलाई भगाउन, लुकाउन र समात्न। तर छोराछोरीहरू छोराछोरीहरूमा समातिएनन्, बाबुआमाहरूद्वारा समातिए। छोड्नु छोड्नु, हामी खेल्ने, हामी खेल्ने, छोराछोरीहरू बेसरी कराए। बाबुआमाको हातबाट फुत्कने प्रयास गर्दै बाबुले छोरीहरूलाई र आमाले छोराहरूलाई बुझाउने प्रयास गरे। उनीहरू अब हिँड्नका लागि तयार हुनुपर्छ र त्यसभन्दा पहिले नजिकको खोलामा गई हातमुख धुनुपर्छ, दिशा पिसाब गर्नुपर्छ, केही खानुपर्छ आदि आदि। स्वाभाविक रूपमा छोराछोरीहरूले बाबु र आमाका कुरा बुझ्नै चाहेनन्। तर पछि जब मुस्किलले बुझ्न राजी भए, उनीहरू सबै, यानी बाबु, आमा र छोराहरू र छोरीहरू नजिकैको दृश्यावलीमा खोलाको खोजी गर्न हिँडे। दृश्यावली टाढा देखिने कुनै हिमालय श्रृङ्खलाको प्रत्यक्ष अधीनताबाट मुक्त, नजिक बसेका समानान्तर डाँडाहरूको एकापट्टिको डाँडो मुनतिर थियो। केही बेर छोटो दूरीमा हिँडेपछि उनीहरूले एउटा दुब्लो पातलो खोला देखे, जहाँ मान्छेहरू टनाटन थिए। उनीहरूलाई लाग्यो खोलामा पानीभन्दा धेरै मान्छेहरू छन्। पुरै बिहान उनीहरूले खोलामा हातमुख धुने र दिशा पिसाब गर्ने मौका पर्खिरहे। मध्याहसम्ममा निश्चय पनि ऐतिहासिक समयको उनीहरूले मौका पाए। उनीहरूले सबै काम भ्याए अनि केही खाए। उनीहरूले ठटाएको भात खाएनन्, न पकाएको भात नै खाए, जुन परित्याग गरिएको उनीहरूको देशका अधिकांश बासिन्दाहरूले दिनदिनै खान्छन्। सट्टामा उनीहरूले पाउरोटी, स्यान्डविच, नुडल्स आदि खाए अनि बोतलमा भरिएको खनिज पानी पिए। त्यसपछि उनीहरू खोलाबाट फर्के। छोटो दूरीको बाटोमा उनीहरूले धेरै मान्छेहरूलाई साँगुरो खोजको घाटीतर्फ तछाड मछाड गइरहेको देखे। यस्तो लाग्थ्यो सुस्तरी हिँड्नु मनाइ छ, अथवा सुस्तरी हिँडे गन्तव्य भेट्न सकिँदैन। सबैझै छोराहरू कि आमा र छोरीहरूको बाबु दुवै मान्छे रहित भूमि छोडी जान उत्साहित थिए, तर उनीहरूले हतार गरेनन्। उनीहरूलाई थाहा थियो छोराछोरीहरूलाई लिई नयाँ लक्ष्यको बाटोमा हिँड्दा हतारिनु हुँदैन। जीवनमा महान लक्ष्यका यात्राहरू जहिले पनि धैर्यका यात्रा हुन्छन्। छोराछोरीहरू फेरि खेल्न थाले। पहिले झैं बाबुआमाहरूले यात्रीहरूद्वारा छोडिएका सवारी साधनहरू र अन्य वस्तुहरूको कोलाजमय परिदृश्यलाई केही समयसम्म हेरिरहे, बिना कुनै रिक्तता र विसङ्गति बोध, अनि यात्राको तयारीमा लागे। आफ्नो गाडीभित्र पसेर छोराहरूकी आमाले बुद्धिमानीपूर्वक ल्याइएको सानो सुटकेस खोली, जुन लुगाहरू, गहनाहरू, नगद रुपियाँहरूले भरिएको थियो, र ती सबै कुरा सुटकेसमा बोकिहिड्नु बुद्धिमानी हुन्थेन। व्यावहारिकतामा उसले बुझिसकेकी थिए उसँग भएका कागजी नोटहरू र सिक्काहरूको कुनै मूल्य हुन सक्दैन इतिहासभन्दा बढी भूमिमा, कारण ती सबै उसले परित्याग गरेको दृश्यको, देशको राष्ट्रिय मुद्रा थिए, जसको इतिहास भूमिभित्रै पनि अराष्ट्रिय, अन्तर्राष्ट्रिय मूल्य थिएन। उसका गहनाहरू भने मूल्यवान थिए। ती अधिकांश सुन र थोरै चाँदीका रूपमा इतिहासभित्रका भूमिहरूमा मूल्य धारण गर्न समर्थ थिए। त्यसैले इतिहासभन्दा बढी भूमिमा पनि मूल्य धारण गर्न सक्ने सम्भावना थियो। यही विचार गरी उसले छोराहरू र आफ्ना लुगाहरूको एउटा पोको बनाए, केही गाडीमै छोडेर, अनि पोकोको बीचमा जतन गरेर गहनाहरू राखे। उता सागरले पनि आफ्नो गाडीभित्र पसेर त्यस्तै केही गर्यो, तर गहनाहरूको सट्टामा जुन उसित थिएन, गहना नलाउने मान्छे भएकोले उसले खानेकुराहरू र बोतल पानीलाई विशेष महत्व दिए एउटा पोको तयार पार्यो। पोकोमा उसले आफ्नो भन्दा छोरीहरूको लुगा बेसी राख्यो। खल्तीमा अन्तर्राष्ट्रिय रूपमा प्रचलित मुद्राको क्वाट छँदै थियो। पोकाहरू तयार भए तर मान्छेरहित भूमिमा भरियाहरू पाइने कुरै भएन। त्यसमाथि अरू दुई पोका जस्ता सन्तान दुवैसित थिए र असजिला परिस्थितिहरू सामना गर्नका लागि यात्रा धेरै सजिलो बन्ने आशा पनि गर्न सकिँदैन थियो। एउटा अन्त्यको आरम्भमा जब ऐतिहासिक सूर्यताउको माथि तातिरहेको थियो, उनीहरूले यात्रा थाले। मान्छे रहित भूमिको त्यही कोणतर्फ जहाँ मान्छेहरू गइरहेका थिए, उनीहरूले यात्राका लागि वैकल्पिक रूपले भिन्न बाटोमा चयनबारे कुनै विचार गरेनन्। अझ सही रूपले भन्दा विचार गर्न आवश्यक सम्झेनन्। उनीहरूले त्यही बाटो पछ्याए तर पिछलग्गु बनेनन्। उनीहरू मान्छेरहित भूमि छोडी हिँड्ने अन्तिम व्यक्तिहरू पनि थिएनन्। जब उनीहरूले मान्छेरहित भूमि छोडे र टाढा बाटोको एउटा सानो थुम्को उक्ले, तब उनीहरूले सयौं र हजारौंको संख्यामा मान्छेहरूलाई देशका सीमारेखाहरू नागेर मान्छेरहित ओहिरिएको देखे। बिना माग उनीहरूले खुसी पाए। छोराछोरीहरूको खुसी बेग्लै थियो। बाबु र आमाका चेतावनीहरूलाई वास्तै नगरेर छोराछोरीहरू थुम्कोमा उफ्राउँदै दगुरे। उनीहरूको लागि जीवन भन्नु खेल सिवाय अरू केही थिएन। उनीहरूलाई थाहा थिएन र थाहा पाउने इच्छा पनि थिएन उनीहरू कहाँ जाँदैछन् र किन जाँदैछन्। उनीहरू आफ्ना बाबु र आमाको स्वर्गमा थिए। छोराछोरीहरूको लागि बाबुआमाको स्वर्गमा सबै कुरा हुन्छन्। तर बाबु र आमा जुन कारण डराइरहेका थिए त्यही भयो। छोराछोरीहरू समयभन्दा पहिले नै थाके। यो महान यात्रा मानव अस्तित्वको शारीरिक वा मानसिक यात्रा मात्र थिएन। यो यात्रा मूलभूत रूपमा मानवीय अहंकारको यात्रा थियो, अर्थात् अस्तित्वको यात्रा थियो। त्यसैले दुई राम्री छोरीहरूको बाबु र दुई राम्रा छोराहरूकी आमा खासै चिन्तित भएनन्। उनीहरूलाई अहमजन्य चेतना थियो। वास्तविक अर्थमा उनीहरू आफै नथाकेसम्म छोराछोरीहरू थाक्न सक्दैनन्। थाहै नपाइकन, थाहा पाइने समयको आगमन नभएसम्म बालबालिकाका अहंकारहरू बाबुआमाका अहंकारका समुद्रमा चिनी वा नुन झैं पग्लिरहन्छन्। अहंकार पूर्व भन्दा अहंकारको यात्रा एक अजम्बर यात्रा हो, जुन कुनै जन्मको मृत्यु र मृत्युको जन्मभन्दा महान हुन्छ। लोग्ने र स्वास्नीका हत्याराहरू आफ्ना मायालु छोराहरू र छोरीहरूलाई लिएर मान्छेरहित भूमि अतिक्रमण गर्न सफल भए। उनीहरूले अनुभव गरे, उनीहरू मान्छेरहित भूमिबाट नयाँ भूमिमा आइपुगे। सबै ऐतिहासिक समयहरू पनि जसले निरन्तर पीछा गरिरहेका थिए, यद्यपि उनीहरू पहिले नै प्राचीन देशको सीमाहरूबाट मुक्त भइसकेका थिए, अब मृत भए। त्यही मृत समयका खरानीहरूबाट एक नितान्त नयाँ र उत्तेजनापूर्ण ऐतिहासिकभन्दा बढी समयहरू, ऐतिहासिकभन्दा बढी आकाशीय ब्रह्माण्डका सूर्यचन्द्रसहित जन्मेको अति रोमाञ्चपूर्ण आनन्दानुभूति उनीहरूले गरे। आफ्नो खरानीबाट फोनिक्स बौरी उठे झैं सुनौला मूल्यका प्राचीनतामा ऐतिहासिकभन्दा बढी समयहरू जन्मेका थिएनन्। ती कठोर फलाम र इस्पातका भविष्योन्मुख मूल्ययुक्त थिए, अथवा सामान्य रूपले भन्दा ढुङ्गा र माटोयुक्त थिए, जसले नयाँ विश्वको विशाल संरचनालाई काँध थाप्न सक्छ। हामी घर गएको, छोराछोरीले आफ्ना बाबु र आमालाई सोधे जब उनीहरूले राम्रा राम्रा घरहरू, चौडा पिच बाटो र त्यसमाथि बगेका चिल्ला गाडीहरू देखे। हो हो, दुवै बाबु र आमाले त्यो सम्बन्धमा एकअर्काका लोग्ने र स्वास्नी थिएनन्। उही ऐतिहासिकभन्दा बढी समयमा ढाट्न आवश्यक माने, तर पछि त मान्न आवश्यक मानेनन्। असीमान्त भूमि पार गरी एक खुला सीमारेखामा आइपुगेपछि कष्टप्रद यात्रा समाप्त भएपछि उनीहरूले ट्याक्सी समातेका थिए। यो देशको नाम के होला महाशय? ट्याक्सी गुडेपछि सागर यानि स्वास्नीको हत्याराले सोध्यो। नाम छैन, ट्याक्सी चालकले जवाफ दियो। मैले बुझ्न सकिनँ, नाम छैन भन्नुको अर्थ के होला? सागर यानि स्वास्नीको हत्यारा छक्क पर्यो। नाम छैन भन्नुको अर्थ कुनै नाम नहुनु हो। यो देशको कुनै सरकारी नाम छैन, यसलाई हामी देश भन्ने आडम्बर पनि देखाउँदैनौँ। वास्तवमा यो मुक्त घृणास्थल वा घृणाको स्वतन्त्र भूमि हो, द ल्यान्ड अफ हेटफुल सेल्भेसन। ए, मैले बुझेँ। सागर यानि स्वास्नीको हत्याराले धेरै नै कुरा बुझेको अनुपातमा लोग्नेको हत्यारातर्फ मुस्कान उडाउँदै टाउको हल्लायो। यहाँ दुनियाँभरका मान्छेहरू घृणाहरूको मुक्ति खोज्दै, घृणाहरूको स्वतन्त्रता खोज्दै अथवा घृणानन्द खोज्दै आउने गर्छन्। के तपाईँहरू पनि घृणानन्द प्राप्त गर्ने अभिप्रायले यहाँ आइपुग्नु भएको होइन? ट्याक्सी चालकले कुरा जारी राख्यो। हो हो, हामी त्यस्तै खालको कुनै कुरा खोज्नै आइपुगेका हौँ। माया यानि लोग्नेको हतेराले खुसी थाम्न सकिन, त्यसैले जवाफ दिँदा सागरलाई उछिनै हारी। सागरले दुःख मन गरेन। त्यसो भए तपाईँहरू दुनियाँको सबभन्दा उचित स्थानमा आइपुग्नु भएको छ। घृणाहरूबाट मुक्ति होइन, घृणाहरूको मुक्ति। घृणा सबै देशहरूको आधार हो, घृणा सबै धर्महरूको आधार हो, घृणा सबै समाजहरू सबै जातिहरूको आधार हो। घृणा दुनियाँको एकमात्र सत्य हो जुन पूजा गर्न योग्य छ। सही कुरा, हत्याराहरू कराए खुसीले। यो मुक्त घृणास्थल वा घृणाको स्वतन्त्र भूमि बाहिर सबै देश, सबै धर्म, सबै जाति, सबै वर्ण र मानव समुदायको विश्वास छ। सबै कुरा प्रेमद्वारा उत्पन्न हुन्छन् र प्रेममा नै आधारित हुन्छन्। हामी यो झुटो प्रेममा विश्वास गर्दैनौँ, किनभने साँचो प्रेम घृणाद्वारा उत्पन्न हुन्छ। अरूलाई घृणा गर्नु कसैलाई प्रेम गर्नु हो। पृथ्वीमा यो नै एकमात्र वीरभूमि हो जसले घृणालाई आफ्नो निर्देशक सिद्धान्त भनी घोषणा गरेको छ। बुझ्नुभयो? अवश्य बुझ्यौँ। हामीलाई खुसी लाग्यो। हामीहरूले आफ्नो जीवनको तीर्थस्थलबारे जानकारी प्राप्त गर्यौँ। माया यानि लोग्नेको हत्याराले फेरि उछिन्। अझ राम्ररी बुझ्न, वास्तविक गहिराईसम्म पुगेर यो कुरा हृदयङ्गम गर्न आवश्यक छ। यो पृथ्वीको एक र एकमात्र इमान भूमि हो। यहाँ शान्ति, सह अस्तित्व, विश्व भातृत्व जस्ता अन्धविश्वासहरू छैनन्। यहाँ अन्धविश्वासमा बाँच्न चाहने झुटा विश्वासीहरू छैनन्। अरू ठाउँहरूमा यानि अरू देशहरूमा जति पनि आध्यात्मिक र भौतिक नेताहरू जन्मिए, ती सबै ठूला ढटुवा थिए। ती ढटुवाहरूले मान्छेहरूलाई परम्परामा ढाँट कुराहरू बाहेक अरू केही पनि दिन सकेनन्। त्यसैले पृथ्वीमा मानव जातिको इतिहास ढाँट कुराबाट सुरु भएर ढाँट कुरामै अन्त्य हुन अभिशप्त छ। यस्तै कुनै अभिशप्त देशबाट तपाईँहरू अनुभव गरे होइन? हत्याराहरूले बुझे। ट्याक्सी चालक चान्चुने परिणाछ। हो, सही अनुमान गर्नुभयो। हामी पृथ्वीको एक अभिशप्त देशबाट यहाँ आएका हौँ, तर हामीहरू अभिशप्त मान्छे होइनौँ। अभिशप्त देशमा अभिशप्त नहुनका लागि हामीले विद्रोह गर्यौँ। देश झुटा कुराहरूको झुटो परम्परा हो। हामीले देश त्याग गर्यौँ किनभने हामी व्यक्तिगत, सामाजिक, राष्ट्रिय स्तरबाट सबै झुटा कुराहरूबाट मुक्ति चाहन्थ्यौँ। एक ठोस, सत्य, इमानयुक्त जीवन चाहन्थ्यौँ। फेरि पनि माया यानि लोग्नेको हत्याराले उछिनी, सागर यानि स्वास्नीको हत्यारा खासै पछि परेन। अरू शब्दमा यसरी भन्दा हुन्छ, मान्छे जातिको अहिलेसम्मको इतिहास साना साना ढटुवाहरूद्वारा तयार पारिएको ढाँटको ठूलो अभिलेख हो। त्यसैले हामीले ती सबै अभिलेखलाई पछाडि छोड्यायौँ। हामी सत्यको यात्रामा हिँडिरहेछौँ, उसले भन्यो। तर सम्झिराख्नु होला, अथवा कहिले पनि नबिर्सनु होला, सत्य नाङ्गो हुन्छ, कुरूप वा सुन्दर नभए पनि। ट्याक्सी चालकको रहस्यात्मक पारामा भन्यो। हत्याराहरूले एकअर्कोसित यसरी मुस्कान साटे, मानौ उनीहरूले सङ्केत गरिएभन्दा बढी कुरा बुझिसकेका छन्। छोराछोरीहरू असाध्य खुसी थिए र ट्याक्सीको झ्याल बाहिर तीव्र गतिले सर्दै गएका दृश्यावलोकनहरूमा व्यस्त भइरहेका थिए। जब ट्याक्सी मुक्त घृणास्थलको हृदय भागमा पुग्यो, बाहिरी राजमार्गको गतिलाई घटाउँदै, तब हत्याराहरूले ठूला ठूला चतुष्कोणीय चिन्ह पाटीहरू देखे जुन व्यस्त सडकका दुईतर्फ उभिएका थिए। ती साइनबोर्डहरूमा ठूला ठूला आकर्षक अक्षरमा लेखेका थिए, घृणा सम्पूर्ण विकास र समृद्धिको साँचो हो, घृणा सम्पूर्ण सत्य ज्ञानको आदि स्रोत हो, घृणाको शक्तिलाई बुझ किनभने यसले मृत्युलाई जीवन मुक्ति प्रदान गर्दछ, घृणा सबै सिद्धान्तहरूको सिद्धान्त हो, सबै आदर्शहरूको आदर्श हो र सबै सत्यहरूको सत्य हो, घृणा पूजकहरू जे गर्छन् त्यही गर किनभने तिमी महान घृणा भूमिमा छौ। भन्नु पर्दैन, हत्याराहरू प्रभावित भए बिना कुनै प्रदर्शन। जब ट्याक्सी मध्यमवर्गीय पाहुना गरे यानि गेस्ट हाउस लजको हाताभित्र प्रवेश गर्यो जुन विदेशीहरूका सुविधाका लागि भने खोलिएको थियो, हत्याराहरूले ट्याक्सी चालकलाई घृणाको प्रेमपूर्ण व्याख्यानका लागि विशेष धन्यवाद दिए। ट्याक्सी चालक हार्दिकतापूर्वक होइन, व्यावसायिकतापूर्वक मुस्कुरायो। जब सागरले अन्तर्राष्ट्रिय मुद्रामा ट्याक्सीको भाडा चुक्ता गर्यो मध्यमवर्गीय उदारतापूर्वक, तब ट्याक्सी चालकले धन्यवाद स्वीकार गर्यो। छोराछोरीहरू लजको विशाल भवनतर्फ दगुरे। त्यसबेला उनीहरूले बाबुआमाका झुटा कुरा अनुसार घर जाँदैछौ भन्ने कुरा नै बिर्सिदिए। हत्याराहरू छोराछोरीका पछि लागे, आफ्नो आफ्नो पोको बोक्दै, अनि एउटा अग्लो र लाम्चो टेबल अगाडि उभिन पुगे। टेबल पछाडि एक थान लोग्ने मान्छे र अर्को थान स्वास्नी मान्छे उभिरहेका थिए। हामीलाई दुईटा कोठाको आवश्यकता छ, छुट्टा छुट्टी पाउन सक्छौँ? सागरले नै सोध्यो। सक्नुहुन्छ, टेबल पछाडि उभिरहेकी स्वास्नी मान्छेले भने। लोग्ने मान्छेले केही भन्नुभन्दा पहिले एउटा मोटो खाता पल्टायो अनि त्यसमा आफ्ना परिचय लेख्न अनुरोध गर्यो। हत्याराहरूले परिचयमा हामी हत्यारा हौँ भनी लेखेनन्। टेबल पछाडि उभिरहेकी स्वास्नी मान्छेले कोठामा साँचोहरू झुन्डाइ राख्ने भित्ते पाटी यानि कि बोर्डबाट दुईटा साँचो झिकेर दिए। हतियारहरूले एक एकवटा साँचो समाते अनि औपचारिक धन्यवाद भन्दै कोठातर्फ लागे। जब उनीहरू भर्याङ चढेर माथिको तलामा पुगे तब दुवै थान मान्छेहरू आश्चर्यमा परे। किन नभागन्तुक विदेशी पाहुनाहरू लोग्ने स्वास्नी होइनन्? कोठाहरूमा पुगेपछि छोराछोरीहरू आआफ्ना बाबु र आमासित सुते। आवश्यकता विश्रान्तिको थियो। उनीहरू धेरै बोलेर धेरै खेलेर थाकेका थिए, जसमा हिँडाएर दगुराईहरू पनि पर्दथे। सपनामा उनीहरूले घर जाने भनी बाबु र आमाले झुटो बोलेको भन्ने पत्ता पाए, तर त्यसले कुनै चोट पुऱ्याएन। भोकले उनीहरूलाई बिउजाइदियो। बाबुआमाहरू बिउजेका छोराहरू र छोरीहरूको उपस्थितिमा सुतिरहन सकेनन्। बाबु र आमा दुवैले बिना कुनै सल्लाह भोजन गर्न जानुपर्ने निर्णय गरे। सबै कोठाहरूबाट बाहिर निस्के। भर्याङ्गोरले तल्लो तलामा पुगे। उनीहरूलाई थाहा थिएन भोजन गर्ने कोठा कता पर्छ। जब त्यो थाहा पाए सबै उतै लागे। भोजन गर्ने टेबलमा पुगेपछि आमाको कान्छो छोरोले अकस्मात एउटा नयाँ कुरा सम्झ्यो। उसले आफ्नो दाईसित काने खुसी गर्यो। काने खुसी कुरा बाबुका छोरीहरूमा पनि सर्यो। आँखाहरू सबै नाचे। के कुरा गरेको हँ? आमा चाहिँले घृणाभन्दा भिन्न मुस्कान छर्दै सोधे। हामी भोलि स्कुल जानु पर्दैन? यो उत्तर थियो प्रश्नका रूपमा प्रस्तुत कुनै, जुन साँच्चै नै एक नयाँ कुरा थियो, तर त्यसभन्दा बढी जटिल पनि। अवश्यमेव उत्तरदाताहरू कोही थिएन, सिवाय नयाँ कुराको आविष्कारक कान्छो छोरो। बाबुकी कान्छी छोरी पनि उत्साहित भई त्यही नयाँ कुरा सोध्न बाबुलाई। जब दुवै आमा र बाबुले उत्तर सोचे जुन उनीहरूले पहिले सोचेका थिएन। श्रुति सम्वेगमा हामीले अहिले सुनेको वाचन समेत रास्तीको वाचन हो। यो उपन्यास 262 पृष्ठको उपन्यास छ र हामी आजबाटै यो उपन्यासको वाचन अब स्थगित गर्दैछौ। हामीले पूर्व सूचना गरे अनुसार यो उपन्यासको वाचन यहाँसम्म यहाँलाई वाचन गरेर सुनायौं। उपन्यासको आकार ठूलो रहेको र यसभन्दा पछिका अंशहरू वाचनका लागि अगाडिका जस्तै सरल नभएको कारणले हामी यसको वाचन आजबाट स्थगित गर्दैछौ। सरुभक्तको उपन्यास समय त्रास्ती 2058 सालमा पहिलो पटक प्रकाशित भएको उपन्यास हो। साझा प्रकाशनको छापाखाना पुलचोक ललितपुरद्वारा मुद्रण भएको यो पुस्तकको मूल्य 312 रुपियाँ रहेको छ। यो उपन्यास साझा प्रकाशनले प्रकाशन गरेको हो। आजको लागि हामीले विदा हुनु अघि हाम्रो ठेगाना कार्यक्रम श्रुति सम्वेक उज्यालो 90 नेटवर्क पोस्ट बक्स नम्बर 6469 काठमाडौँ। यदि तपाईँ इमेलबाट आफ्नो प्रतिक्रिया दिन चाहनुहुन्छ भने हाम्रो इमेल ठेगाना shrutiI shruti@unn.com.np। हवस् त, अर्को मंगलबार फेरि अर्को कुनै गद्दी लिएर आउनेछौ। त्यसअघि शुक्रबारको श्रृंखलामा जगदीश घिमिरेको आत्मालाप अन्तर्मनको यात्राको वाचन हुनेछ। आजका लागि प्राविधिक साथी दिनेश निरोला र विशालजीत पालिखेसँगै म अच्युत घिमिरे र सहकर्मी मन्टेश्वरी राजभण्डारी विदा चाहन्छौ। शुभरात्री।